नमस्कार, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्संवादमा श्रोताहरूलाई स्वागत गर्दछु। म विमल गेवाली। हरेक बिहानीमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको यो कार्यक्रमभित्र हामीले जनसरोकारका विभिन्न समसामयिक सन्दर्भहरूबारेमा सम्बन्धित क्षेत्रका व्यक्ति व्यक्तित्वहरूसँगको प्रत्यक्ष संवाद सुनाउने गरेका छौं। यस क्रममा आज हामीसँग कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सहसचिव डाक्टर हरिबहादुर केसी रहनुहुनेछ। उहाँसँग हामी विशेष गरी वर्षेनी कृषकहरूले चाहिने बेलामा नपाउने अवस्था सिर्जना हुँदै गरेको रासायनिक मलको प्रसंगसँगै समग्र कृषि क्षेत्रभित्रका समस्याहरू र ती समस्या सम्बोधन गर्नको लागि सरकारले बनाउँदै गरेका योजना तिनको कार्यान्वयनको अवस्थाका प्रसंगहरू जोडेर संवाद गर्ने तयारी गरेका छौं। हाम्रो टेलिफोन सम्पर्कमा कृषि पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सहसचिव डाक्टर हरिबहादुर केसी आइसक्नु भएको छ। केसी सर, नमस्कार।
नमस्कार,
कुराकानीमा स्वागत छ यहाँलाई।
धन्यवाद।
आज धेरै जसो पत्र पत्रिकाहरूले मुख्य समाचारको रूपमा बंगलादेशबाट 50,000 मेट्रिक टन मल ल्याउने सहमति भएको, दुईजना प्रधानमन्त्रीहरू दुई देशका प्रधानमन्त्रीहरू बीचको हिजोको वार्ताको प्रसंगलाई समाचार बनाएका छन्। यो विषय प्रश्न भनिदिनुहोस् न, हामीले बंगलादेशसँग रासायनिक मल किन्ने सहमति भएको हो?
हाम्रो अनुरोध बंगलादेशसँग रह्यो। हाम्रो यो मल खरिदको विषयमा अलिकति अहिले अलिकति अप्ठ्यारो अवस्था रह्यो, अभावको अवस्था रह्यो र हामीले हाम्रो कृषि सामग्री कम्पनी लिमिटेडले जसलाई ठेक्का दिनुभएको थियो उहाँहरूबाट चाहिँ यो मल समयमा आउने सम्भावना देखिएन। समय यो आइसक्नु पर्थ्यो यति बेला केही मात्रामा, त्यो देखिएन र त्यसले त्यो कारणले अलिकति अरू अभाव सिर्जना नहोस् भन्ने हिसाबले चाहिँ हामीले बङ्गलादेशसँग परराष्ट्र मन्त्रालय मार्फत यो युरिया मलको लागि अनुरोध गरेका थियौँ र त्यो अनुरोध गर्दाखेरि नै हामीले बङ्गलादेशसँग एक खालको अनौपचारिक कुराकानी यो बिचमा चलिरहेको थियो कूटनीतिक माध्यमबाट र केही सकारात्मक सन्देशहरू सकारात्मक त्यताको पोजिसन पाइसकेपछि अनि प्रधानमन्त्रीको स्तरबाट छलफल गराउने भन्ने खालको कुरा माननीय मन्त्रीज्यू मार्फत उहाँले त्यो सहजीकरण गर्नुभएको हुनाले हिजो सम्माननीय प्रधानमन्त्रीज्यूहरू बिचको एउटा टेलिफोन संवाद भएको र त्यसले सकारात्मक रूपमा बङ्गलादेशको प्रधानमन्त्रीले लिनुभएको भन्ने खालको ट्विट आएको छ र यो यो मलहरू चाहिँ यो अभावलाई निरन्तरता नदिकन अब मलको आपूर्तिलाई सुचारु गर्ने हिसाबले र करिब करिब यो धानकै सिजनलाई पनि केही मात्रामा आइपुग्न सक्छ कि भनेर चाहिँ हामीले त्यो पहल गरेका हौँ र सम्भवतः अब यसको औपचारिक प्रक्रियाहरू कागजी प्रक्रियाहरू टुङ्गिएर मल आउने प्रक्रिया चाहिँ सुरु हुन्छ होला भन्ने हामीलाई लाग्छ।
ए, भनेको ठेकेदारसँग सम्झौता गरिएको त्यो भारतबाट ल्याउने चाहिँ सम्झौता थियो, त्यहाँबाट ल्याउनको लागि ठेकेदारबाट चाहिँ कोरोनाको कारण देखाइए होला के भयो होला त्यसले गर्दाखेरि त्यो सम्भव नभएपछि हामी बङ्गलादेशतर्फ लागेका हौ।
ठ्याक्कै त्यस्तै पनि होइन, भारतबाट होइन है, यसमा भारतको प्रसङ्ग छैन। ठेकेदारहरू दुईटा ठेकेदारहरू चाहिँ जो हामीले छनौट गरेका थियौँ 25,000 मेट्रिक टनको लागि, ती ठेकेदारहरूले यति बेला मल ल्याइसक्नु पर्थ्यो र त्यो मल अझै पनि उहाँहरूको पोजिसन क्लियर भएन, मल आउँछ आउँदैन भन्ने कुरो अझै क्लियर नभएको हुनाले अब उहाँहरूलाई कुर्नुको कुनै औचित्य रहेन। यहाँ अभाव फेरि सिर्जना नहोस् भनेर यति बेला त हाम्रो मल आइरहेको छ साल ट्रेडिङ कर्पोरेसन मार्फत 32,500 मेट्रिक टनको मल जुन कलकत्ता आइपुगेको थियो त्यो मल चाहिँ अब करिब करिब एक तिहाई जस्तो अब आइसकेको अवस्था छ, बाँकी आउने क्रममा छ र यो योले मात्रै पनि अपुग हुने अवस्था रहेर हामीलाई तुरुन्तै काहीँ न काहीँबाट मल ल्याउनु पर्ने अवस्था थियो। त्यस क्रममा चाहिँ बंगलादेशसँग अनुरोध गरिएको हो।
प्रवक्ताज्यू, जसरी अब वर्षेनी कृषकहरूले चाहिने बेलामा अभाव सहनु पर्ने स्थिति, यो खालको चाहिँ हामीले अवस्था बिहोर्न थालेको निकै वर्ष भइसकेको अवस्थामा यसपल्टको धान खेतीको चाहिँ अहिले यो मध्य अवस्था छ, साउनमा रोपिएको धान यो पालि मौसमको अनुकूलताको कारणले गर्दाखेरि धेरै प्रतिशत जग्गामा धान रोपाई भएको अवस्था, अभावको स्थितिलाई सम्बोधन गर्ने विषयमा तपाईँहरूले गर्नुभएको अनुगमन अथवा चाहिँ अभावको स्थिति के हो भन्ने विषय पनि तपाईँहरूसँग रिपोर्टिङ होला नि, त्यो विषय जानकारी गराइदिनुहोस् त।
अभाव करिब करिब एक महिना जस्तो र अलिकति प्लस त्यो चाहिँ अभावको अवस्था खास गरी युरिया मलमा रह्यो। हाम्रो धान रोप्ने बेलासम्ममा मलको अभाव थिएन, धान रोप्दाखेरि डिएपी मल प्रयोग गर्ने हो, डिएपी मल चाहिँ पर्याप्त नै थियो, अहिले पनि हामीसँग डिएपी मल मौजदात छ र त्यो बेलाको लागि खासै समस्या रहेन। उही लकडाउनको कारणले वितरणमा कहिलेकाहीँ सानोतिनो समस्याहरू बाहेक अरू केही थिएन र त्यसपछि एक डेढ महिनापछि जुन धान रोपेको एक डेढ महिनापछि युरिया टप ड्रेसिङ गर्ने हुन्छौँ हामी, युरिया छर्नुपर्ने हुन्छ, त्यो बेलालाई चाहिँ अलिकति अभावको अवस्था रह्यो। खास गरेर अलि छिटो रोपेको धानहरू र छिटो पाक्ने धानहरू, अहिले तिन साढे तिन महिनामा धान पाक्ने जातहरू छ, त्यो ती जातहरूमा चाहिँ अलि यो साउनमा नै छर्नुपर्ने थियो, साउनमा आउन सकेन, भदौमा मात्रै आयो, त्यही भएर यो अलिकति ढिलो भयो। र दोस्रो टप ड्रेसिङ हामी बाला निक्लिनुभन्दा पहिला भन्छौँ, पटाउने बेलामा दोस्रो टप ड्रेसिङलाई चाहिँ मल आयो, मलको उपलब्धता भयो र पहिलो टप ड्रेसिङलाई अलिकति कम भएको अवस्था रह्यो धेरै ठाउँमा, र कतिपय ठाउँमा ढिलो धान रोप्ने ठाउँहरूमा र ढिलो पाक्ने जातहरू लगाएको ठाउँहरूमा त यसले पहिलो टप ड्रेसिङलाई नै काम गर्छ। खास गरेर असारको आधा आधी अथवा अन्तिमतिर रोपेका धानहरूमा त अहिले पनि गर्न सकिन्छ, त्यो खालको अवस्था भयो यो साल। यो साल चाहिँ वास्तवमै यो कोरोनाको एउटा ठुलो प्रभाव चाहिँ कृषिमा परेको चाहिँ यही मलमा पर्यो। म यो कोरोनाकै कारणले फ्याक्ट्रीहरू बन्द हुने, अब यसका त्यसका कारणले अब धुवानी गर्न अप्ठ्यारो हुने, बन्दरगाहमा अप्ठ्यारो हुने, इभन ठेक्का प्रक्रिया नै जति चाँडै सुरु हुनु पर्थ्यो त्यति चाँडै सुरु नहुने, यी यावत कुराहरूले गर्दाखेरि चाहिँ अब यो ठेकदारहरूलाई पनि धेरै अप्ठ्यारो भएर उहाँहरू अहिलेसम्म पनि हामीलाई ग्यारेन्टी गर्न सकिरहनु भएको छैन, अब दुई चार दिन बाँकी छ। यस्तो अवस्था सिर्जना भएको यो साल हो, यो विशिष्ट अवस्था हो, विश्वव्यापी रूपमा रोगका कारणले सिर्जना भएको अवस्था। गत विगत वर्षहरूमा चाहिँ हामीसँग पर्याप्त बजेट हुन्थेन र बजेट हामीलाई त्यही 3 लाख मेट्रिक टनको हाराहारीमा मल उपलब्ध हुने बजेट हुन्थ्यो, त्यो त्यसरी चाहिँ त सधैँ हाहाकारको अवस्था रहन्थ्यो नै, किन हाम्रो प्राविधिक हिसाबले हाम्रो माग नै हामी 5 लाख 5.5 लाख मेट्रिक टन नल्याउने हो भने हामी सबैलाई चाहिँ पुर्याउन सक्दैनौँ भन्ने छ। यद्यपि यसको सैद्धान्तिक माग चाहिँ 7.5-8 लाख मेट्रिक टन छ भनिन्छ, तर अब सबैले सबै खेती गर्ने मान्छेले रासायनिक मल हाल्दैन, त्यो हिसाबले 5.5 जति हुँदाखेरि हामीलाई करिब करिब पुग्छ भन्ने हो। पहिला हामीलाई बजेटको अभाव भयो, अब यो सालबाट गत साल भन्नु न, अहिले आइरहेको मल गत सालकै मल हो, यो आउनुपर्ने मल गत सालदेखि चाहिँ हामीले पर्याप्त बजेट व्यवस्थापन गरेका थियौँ र त्यो पर्याप्त बजेट व्यवस्थापन हुँदा हुँदै पनि अब यही साल चाहिँ कोरोनाको कारणले अलिकति अप्ठ्यारो अवस्था सिर्जना भयो। अब यो चालु आर्थिक वर्षमा चाहिँ हामीसँग पर्याप्त बजेट छ र हामीले वितरण व्यवस्थालाई पनि अलिकति परिमार्जन गरेर अलिक चुस्त बनाएका छौँ, बनाउने क्रममा छौँ, त्यसको कार्यान्वयन हुन बाँकी नै छ। अति भर्खरै पनि मन्त्री परिषदले एउटा निर्देशिका पास गरेर कार्यान्वयनको लागि अगाडि बढेको अवस्था हो। त्यसो भएको हुँदाखेरि अब चाहिँ यस्तो समस्या नआउला जस्तो लाग्छ र अहिलेसम्म चाहिँ वास्तवमा यो खास गरेर बजेटको अभावको कुरा र यही साल चाहिँ कोरोनाको कारणले यो खालको समस्या रह्यो। अब हामीलाई पर्याप्त बजेट छ, हाम्रो वितरण व्यवस्था अलिक चुस्त भएको छ र खरिद प्रक्रियाका केही समस्याहरू अझै पनि छन्, ग्लोबल टेन्डर गर्नुपर्ने र त्यसका अब हाम्रा खरिद नियमावलीका प्रावधान अनुसार सबभन्दा कम जसले पेश गर्छ कम मूल्य उसलाई दिनुपर्ने र कहिलेकाहीँ ती ठेकदारहरू चाहिँ ती कम्पनीहरू चाहिँ त्यति उपयुक्त नहुने उनीहरूले सप्लाई दिन नसक्ने हुँदाखेरि कहिलेकाहीँ अप्ठ्यारो हुने अवस्था रहला। तर सामान्यतया हामीले चाहिँ अहिले धेरैवटा टेन्डर गर्ने र एउटा कम्पनी असफल हुँदा पनि अर्को कम्पनीबाट आउने हुँदाखेरि अबका दिनमा चाहिँ यो समस्या नरहला भन्ने हिसाबले हामीले काम गर्न खोजेका छौँ।
हजुर प्रवक्ताज्यू, अबका दिनमा यो खालको चाहिँ समस्या हामीले सामना गर्नु नपर्ने विषयसँग जोडेर चाहिँ प्रसंग उठाउँदाखेरि कतिपय कृषिका जानकार व्यक्तिहरूको चाहिँ भनाइ के रहन्छ भने, हामीले खरिदमा जुन मात्राको चाहिँ बजेट खर्च गर्नुपर्ने अवस्था छ, त्यसको चाहिँ स्थायी र दिगो समाधान भनेको हामी आफैले रासायनिक मल उत्पादन गर्नेतर्फ लाग्नुपर्छ, योजना त्यतातर्फ अघि बढ्नुपर्छ भन्ने खालका चाहिँ प्रतिक्रियाहरू पनि सुन्ने गरिन्छ। नेपालमा हामीले रासायनिक मल उत्पादन गर्ने खालको चाहिँ योजना बनाउन सकिँदैन?
तपाईँले सही कुरा उठाउनु हो। यो कुरा वास्तवमा अब अहिले थुप्रो जनमानसमा यो कुरा उठिरहेछ, यो कुरा किन हुँदैन भन्ने उठिरहेछ होइन। हुन त नहुने कुरा के छ संसारमा होइन, तैपनि अहिलेसम्मको अध्ययनले के भन्छ भने, यसको अन्तिम अध्ययन परार साल हाम्रो इन्भेस्टमेन्ट बोर्डले गरेका छ र यसको लागि यसको सम्भाव्यता चाहिँ अलिकति अप्ठ्यारै अवस्थामा छ। एउटा कुरा के छ भने, यस यो रासायनिक मल युरिया उत्पादन गर्ने कुरोको त्यसले सम्भाव्यता अध्ययन गरेको, हामीलाई सबभन्दा धेरै युरिया नै चाहिन्छ। जति मात्राको फ्याक्ट्री राख्नुपर्छ त्यो त्यति हाम्रो नेपालमा खपत हुँदैन र त्यसलाई एक्सपोर्ट गर्नुपर्ने, भारत आफै पनि उद्योगहरू बनाइरहेछ, बङ्गलादेशको आफ्नै पनि उद्योग छ र त्यसो हुँदाखेरि अब यो यसलाई निर्यात गर्न सकिने हिसाबको सकिँदै सकिँदैन, एउटा पाटो त्यो छ। दोस्रो पाटो भनेको यसको खर्चको पाटो पनि हो, त्यति बेलाको प्रोजेक्सनहरूले लाग्छ भन्ने खालको प्रोजेक्सन छ। अब मूल्य पनि बढिसक्यो होला तिन वर्ष जस्तो भयो। त्यसपछि यसको जुन प्राकृतिक ग्यास ल्याउनु पर्ने हुन्छ त्यो प्राकृतिक ग्यास पनि हामीसँग छैन र भारतसँग नै ल्याउनु पर्ने कुराहरू आउँछ र त्यो पाइपलाइनबाट ल्याउनु पर्ने हुन्छ र भारतको पनि अहिले हाम्रो सीमा क्षेत्रमा चाहिँ त्यो ग्यासको पाइपलाइनहरू नआइपुगेको भन्ने कुराहरू छ र फेरि पनि अब ग्यास त आयातै गर्नुपर्छ, युरिया चाहिँ बनाए पनि ग्यास चाहिँ आयात गर्नुपर्छ, त्यसको लागि आवश्यक यी आवत कुराहरूले गर्दाखेरि सरकारले भनौँ अब हामीले त्यसलाई आँट गरिसकेको अवस्था छैन। त्यसका प्राविधिक पक्षहरू अलिक जटिल नै रहेछन् भन्ने कुराहरू त्यो अध्ययनले देखाएको छ। त्यसो भएको हुँदाखेरि यो वास्तवमा नेपालमै उत्पादन गर्न सक्ने हो भने धेरै 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 राहत हुन्थ्यो, त्यो हिसाबले सकिने अवस्था छैन। बरु अब अहिले पछिल्लो समय हामी चाहिँ अब भारतकै कुनै उद्योग बन्दै गरेका उद्योगहरूमा हाम्रो निश्चित प्रतिशत सेयर जाने हिसाबले चाहिँ कुरा अगाडि बढाउने कि भन्ने खालका कुराहरू पनि भइरहेछन् र भने अथवा अब आयातै गर्ने हो भने कुनै देशसँग अलि दीर्घकालीन रूपमा अलि लामो समयसम्म आउने आयात, जस्तै हाम्रो अब इन्डियन आयल कर्पोरेसन र नेपाल आयल कर्पोरेसनको बिचमा जुन खालको लामो सम्झौता छ जसले गर्दाखेरि अब लगातार तेल आइरहेको हुन्छ, त्यस्तै खालको नै कुनै विकल्पहरू खोज्ने कि भन्ने खालका कुराहरू पनि हामीले छलफलमा अगाडि लगेका छौँ। त्यसो भए यी सबै विकल्पहरू छन्, अब यी विकल्पहरूकै बिचमा चाहिँ कुन उपयुक्त विकल्प हुन्छ त्यसको छलफल र निर्णय हुने कुराहरू आउला र साँच्चै नै हो हामी कहाँ फ्याक्ट्री नहुन्जेलसम्म अथवा हामीले कुनै लामो अवधिको सम्झौता नगरिन्जेलसम्म यो पटकै हिसाबले ठेक्का गरेर यति धेरै मल आयात गर्ने कुरा चाहिँ वास्तवमा यो अहिले उपयुक्त देखिएको छैन। कुन पटकमा चाहिँ मलको अभाव हुन्छ भन्न सकिने अवस्था रहेको छैन, कुनै एस्योर्ड ग्यारेन्टी भएको कुनै मेकानिजम चाहिँ हामी खोजी गरिरहेछौँ। सम्भवतः त्यो यो एक दुई वर्षभित्र केही त्यस्तो मेकानिजमहरूमा हामी जान्छौँ, हाम्रो सरकार जान्छ भन्ने मलाई लाग्छ।
हजुर आदरणीय श्रोताहरू, आजको अन्तर सम्वाद कार्यक्रममा हामीसँग सम्वादका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता सहसचिव डाक्टर हरिबहादुर केसी हुनुहुन्छ। उहाँसँगको सम्वादको क्रममा विशेष गरी हिजो मात्रै नेपाल र बंगलादेशका प्रधानमन्त्री तहमा भएका वार्ता र त्यो वार्ताको क्रममा हामीलाई आवश्यक पर्ने रासायनिक मल बंगलादेशबाट ल्याउने सहमति भएको प्रसंग र हाम्रो रासायनिक मलको आवश्यकताको प्रसंगमा मैले कुराकानी गरिरहेको छु। अब यो कुराकानीको सन्दर्भमा सहसचिवज्यू अर्को सन्दर्भ जोड्न चाहन्छु। जसरी हामीले पछिल्ला वर्षहरूमा हाम्रो विकास र हाम्रो समृद्धिको प्रयासमाथिको मुख्य आधार कृषि हो, कृषिमा आधारित अर्थतन्त्रको विकास नगरिकन हामीले विकास गर्न सक्दैनौं भन्ने पाटोबाट धेरै बहसहरू धेरै चर्चाहरू भएको सन्दर्भ, यो बीचमा अहिले जुन ढंगको विश्वव्यापी महामारी आइलागेको अवस्था र नेपाली सन्दर्भसँग जोडेर हेर्दाखेरि धेरै मानिसहरू विदेशमा रोजगारी गुमाइसकेपछि अथवा उद्योग कल कारखानाबाट पनि रोजगारी गुमाइसकेपछि कृषितर्फको आकर्षणमा उनीहरू छन् र कृषितर्फ लागेका धेरै उदाहरणहरू पनि छन्। तथापि कृषिमा लाग्दाखेरि हुने फाइदाको सन्दर्भमा बीचका मान्छेहरूले फाइदा खाइदिने अथवा लुटिदिने कारणले गर्दाखेरि कृषिमा लागेका मान्छेहरू पनि निराश बन्नुपर्ने अवस्था छ भन्ने खालका यथार्थ परक चाहिँ रिपोर्टिङहरू पनि आउने गर्छन्। यो सन्दर्भमा कृषिलाई अलिकति भर गर्न योग्य बनाउनको लागि पनि हामीले यो बेलामा विशेष ढंगका योजनाहरू बनाउने र तिनको चाहिँ कार्यान्वयनमा जाने बेला पनि हो कि यतातर्फको मन्त्रालयको पछिल्लो सोचाइ के छ त्यो पनि भनिदिनुहोस् न।
सही कुरा गर्नुभयो तपाईँले। अब पहिला पनि छँदै थियो, यद्यपि यो कोरोनाको कारणले कृषि अथवा खाद्य चाहिँ महत्त्वपूर्ण कुरा हो भन्ने कुरा चाहिँ उजागर भएको छ। अहिले यति बेला पहिलो कुरो स्वास्थ्य छ, स्वास्थ्यका जोखिमलाई न्यूनीकरण गर्ने कुरा एउटा पहिलो प्राथमिकता भएको छ भने त्यसकै लागि पनि अब खाद्यान्न उत्पादनमा देश आत्मनिर्भर हुनुपर्दो रहेछ र कृषि व्यवसाय चाहिँ महत्त्वपूर्ण एउटा व्यवसाय रहेछ भन्ने कुरा अहिले आएको छ। फेरि पनि के भएको छ भने सम्पूर्ण अन्य क्षेत्रहरू अझै भराचाही भएको बेलामा कृषि क्षेत्र नै यस्तो क्षेत्र देखिया छ जो चाहिँ यो धराचाही भएको छैन, एउटा एउटा रेजिलियन्ट भन्छ नि त्यो खालले यो क्षेत्रहरूले काम गरेका छ र राष्ट्रलाई अप्ठ्यारो पर्दाखेरि भरोसा दिने क्षेत्र चाहिँ कृषि क्षेत्र भएको छ। किनभने यसको एउटा सिजनल प्याटर्न हुन्छ, तपाईँको यसलाई रोक्न मिल्दैन, यो सरसर चलिरहनु पर्छ। कुन समयमा रोप्ने, कुन समयमा काट्ने, कुन समयमा मल हाल्ने, कुन समयमा यसको स्याहार सम्भार गर्नेहरू, यो खालको कुराले अहिले ठुलो महत्त्व राखेको छ। त्यसो भएको हुँदाखेरि अहिले चाहे खाद्य सुरक्षाको लागि भन्नुहोस्, चाहे रोजगारी सिर्जनाको लागि, चाहे यसको आर्थिक वृद्धिको लागि अहिले कृषि क्षेत्र सबैको भरोसाको केन्द्र भएको छ। पर्यटन लगायतका अन्य क्षेत्रहरू धेरै अप्ठ्यारो अवस्थामा पर्दै जाँदाखेरि अहिले यो क्षेत्र राम्रै अवस्थामा छ। तर अब यसमा समस्याहरू छन्, तपाईँले नि उजागर गर्नुभयो, यी समस्याहरू हामीले वर्षौँदेखि भोगिआएका छौँ र त्यसका लागि सुधारका प्रयासहरू पनि भएका छन्। खास गरेर युवाहरू जो फर्किनु भएको छ अथवा देशमै पनि हुनुहुन्छ, उहाँहरूलाई चाहिँ कृषिमा अलिकति आकर्षण गर्ने र कृषिबाटै रोजगारी सिर्जन गर्न सकिन्छ, कृषिबाटै घर परिवार चलाउन सकिन्छ, अर्थोपार्जन गर्न सकिन्छ र देशमै बस्न सकिन्छ भन्ने खालको वातावरण बनाउनको लागि सबभन्दा महत्त्वपूर्ण कुरा के हुँदो रहेछ भने उहाँहरूको कृषकहरूको बचतको ग्यारेन्टी गर्नुपर्ने हुँदो रहेछ। जति आम्दानी हुन्छ, जति बचतका कुरामा पुर्याउन सकिएन भने अथवा उसलाई नाफामूलक बनाउन सकिएन भने त्यो अवस्था सिर्जना हुँदैन। त्यसो भएको हुँदाखेरि हामीले केही अब हाम्रो माननीय मन्त्रीज्यू अहिलेको मन्त्रीज्यू घनश्याम भूषाल आइसकेपछि हामीले उहाँले नै एक खालको यो संरक्षित कृषि र सुरक्षित बचत भन्ने अवधारणाहरूलाई अगाडि बढाउनु भएको छ र हामी त्यही अवधारणाको सेरोफेरोमा रहेर वार्षिक कार्यक्रमहरू तयार गर्ने र अन्य प्रोजेक्ट कार्यक्रमहरू बनाएका छौँ र ती कार्यान्वयनको क्रममा छन्। त्यसमा एउटा महत्त्वपूर्ण कुरा भनेको कृषकहरूलाई, समग्र कृषकहरूलाई, युवाहरूलाई पनि पर्यो त्यसमा त्यसमा चाहिँ यो उत्पादन सामग्रीहरूको पहुँच सुनिश्चित गर्ने र अनुदान उत्पादन सामग्रीहरूमा अनुदान दिने कुरा, कृषकहरूलाई प्रविधिको पहुँच सुनिश्चित गर्ने कुरा, त्यसलाई सस्तो ऋण सहुलियत ऋण उपलब्ध गराउने कुरा, बिमाको सर्वव्यापकता गर्ने कुरा र बजारको निश्चितता र मूल्यको कम्तीमा पनि एउटा न्यूनतम समर्थन मूल्य चाहिँ राज्यले तोक दिने र त्यो समर्थन मूल्यभन्दा कम मूल्य भयो भने कृषक उत्पादन राज्यले किनिदिने व्यवस्थाको लागि हामी प्रयास गरिरहेछौँ। र अहिले मूल्य त एउटा महत्त्वपूर्ण के हो कुरा के यो साल चाहिँ के भएको छ भने तपाईँको किसानले कृषि ऋण लिन चाहँदाखेरि, युवाहरूले कृषि ऋण लिन चाहँदाखेरि 10 लाखसम्मको चाहिँ बिना धितोको ऋणको व्यवस्था छ भने अर्कोतिर ठुलो मात्राको ऋणको लागि पनि सबै ब्याङ्कहरूले अहिले 5% ब्याज दरमा चाहिँ ऋण उपलब्ध गराउने व्यवस्था भएको छ। पहिला यो 8, 10, 12, 15 जस्तो थियो र त्यो बिचको जुन ब्याङ्कको ब्याज दरको एउटा उनीहरूको पनि न्यूनतम ब्याज दरको सीमा हुन्छ, त्यो बिचको ब्याज दर चाहिँ राज्यले तिर्दिन्छ। त्यसो हुँदाखेरि कृषकहरूले सहुलियत यो यो ब्याजमा छुटको लागि ब्याज छुट भएको ऋण उपलब्ध हुन्छ। त्यसो भए एउटा प्रविधिमा पहुँच, एउटा उत्पादन सामग्रीमा पहुँच, अर्को चाहिँ बजारमा पहुँच र बिमाको पहुँच र सुलभ ऋणको पहुँच, यी खालका पहुँचको व्यवस्था हामीले सिस्टेमिक रूपमै यो प्रणालीगत रूपमै एकपटकमा होइन यो प्रणालीमै त्यसलाई बनाएपछि त्यसपछि कृषकहरू चाहिँ लाभान्वित हुन्छन् भन्ने हिसाबले अहिले चाहिँ काम भइरहेको छ।
हजुर, अब प्रवक्ताजी, अब
बजारको सुनिश्चितता तपाईँले भने जस्तो उत्पादन गरेको चिज बजारमा पुर्याउन जरुरी छ र बिचौलियाहरूको तह घटाउनको लागि पनि हामीले एउटा बजार सञ्जालको विकासका लागि कालीमाटी लगायतका ठुला बजारहरूमा कृषकै सहकारीहरूको संलग्नता हुने र उहाँहरूकै स्टल राख्न सक्ने व्यवस्थाको लागि हामीले काम गरिरहेछौँ र अन्य बजारहरूमा नि त्यो खालको कुराहरू भएको छ। कामहरू भएका छन्, कुराहरू धेरै भएका छन्, अब बिस्तारै यसका पाइला अगाडि बढ्ला।
तपाईँहरूले गर्दै गर्नुभएको प्रयत्नहरू प्रयासहरूको चाहिँ नतिजा भनेको बजारको अवस्था कस्तो छ र कृषकको चाहिँ स्थिति कस्तो छ भन्ने दृष्टान्तले पुष्टि गर्ने विषय रह्यो। हामी कहाँ कतिपय सन्दर्भमा बजारको चाहिँ अवस्था हेर्दाखेरि हाम्रा कृषकहरूले बजारमा उत्पादन चाहिँ बिक्री वितरण गर्ने चाहिँ अवस्था सिर्जना हुन गाह्रो हुने, तर हामीले आयात गरेका विशेष गरी भारतबाट आयात गरेका तरकारी फलफूलहरूको चाहिँ उपलब्धता जतासुकै देखिने, हाम्रा जुम्लातिरका चाहिँ स्याउहरूको चाहिँ बजार नपाउने अवस्था वर्षौंदेखि त्यहाँका किसानहरूले भोग्दै गरेको स्थिति, कतिपय सन्दर्भमा तरकारीहरूको कुरा गर्दाखेरि प्रारम्भिक तवरबाट शैलीबाट उत्पादन गरिएका हाम्रा अत्यन्त अर्ग्यानिक चीज वस्तुहरूको पनि बजार नहुने स्थितिले गर्दाखेरि बजारको सन्दर्भमा त यहाँहरूले बनाउँदै गर्नुभएको अहिले यहाँले भन्नुभएको जस्तो चाहिँ त्यो सिस्टम विकास गर्ने चाहिँ प्रयत्नले कहिलेसम्म सार्थकता पाउला भन्ने प्रश्न हो कि मूल रूपमा।
होइन, प्रश्न छन्, किनभने यो यो त सुधार भन्ने कुरो आजको भोलि हुने कुरा होइन है। अब यसमा 2-3 कुरा मैले भन्नुपर्छ। जस्तै एउटा कुरा भनेको भारतको चाहिँ सजिलो छ कालीमाटीको व्यवसायीहरूलाई, उहाँहरूसँग हामीले पटक पटक छलफल गरेका छौँ, हाम्रै नेपालमा त्यो भोल्युममा त्यति मात्रामा उत्पादन हुने र ती सबै चिज उत्पादन हुने पकेट क्षेत्रहरू बनाउन सकियो भने उहाँहरूले पनि भारतबाट हामी आयात गर्दैनौँ। हामी रहर लाएर सस्तो भएर मात्रै भारत गएको होइन, हामी कहाँ उत्पादन क्षेत्रहरूमा उत्पादकहरूले त्यो मात्रामा उत्पादन गर्दाखेरि हामी त्यहीँ जान्छौँ भन्ने उहाँहरूको कुरा छ। एउटा फोन गरेर लिस्ट टिपाइदिँदाखेरि उहाँबाट सरर कालीमाटी आउने जुन एउटा एउटा सप्लाई चेन छ, आपूर्ति श्रृङ्खला छ, त्यो आपूर्ति श्रृङ्खला हामीले नेपालमा स्थापित गर्नुपर्ने छ। हाम्रै पकेट क्षेत्रहरूमा हाम्रै हाम्रै डाँडा काँडामा भएका उत्पादनहरूमा त्यो आपूर्ति श्रृङ्खला बनाउन सक्ने वातावरण हामीले त्यसको लागि प्रयास गरिरहेछौँ र हाम्रो स्थानीय तह र प्रदेश तहको पनि त्यसमा भूमिका रहन्छ। त्यो त्यो एउटा पाटोमा हामीले काम गर्दैछौँ र गर्नुपर्ने छ। दोस्रो कुरा चाहिँ के भने, एउटा उपभोक्ताको तहबाट पनि अलिकति केही सुधारका कुराहरू गर्नु छ।
हजुर,
हामीलाई हाम्रा उत्पादनप्रति गर्व हुनु पर्यो, हामीले हाम्रा उत्पादनप्रति हामीलाई माया हुनु पर्यो र हाम्रा किसानहरूप्रति पनि माया गर्ने वातावरण बन्नु पर्यो। हाम्रा उत्पादनहरू हामी चाहिँ अब बाहिरको चिज यो तरकारीमा मात्रै होइन हरेक कुरामा यो लागू भइरहेको छ। बाहिरका चिजहरूमा बढी विश्वास गर्ने, बाहिरकै चिज राम्रो हाम्रा चिज अयोग्य भन्ने खालको जुन खालको हाम्रो मनस्थिति छ उपभोक्ताको, त्यसलाई पनि चिर्न पर्ने जरुरी छ। हाम्रा उपभोक्ताले हाम्रा किसानले उत्पादन गरेको चिज हामीले किन्ने र हामीले खाने खालको हामी हाम्रै उपभोक्तालाई हाम्रै उत्पादकलाई विश्वास गर्ने वातावरण पनि बन्नुपर्ने जरुरी छ। जस्तै तपाईँले प्राङ्गारिकको कुरा भन्नुभयो, प्राङ्गारिक भनेको अहिले वास्तवमा विश्वासले चलेको व्यवसाय हो र प्राङ्गारिक उत्पादन हो भनेर तपाईँ विश्वास गर्नुहुन्छ भने मान्छेले दुई पैसा बढी तिर्न पनि तयार हुनुपर्छ त्यसको गुणस्तरको हिसाबले, त्यसको अरू रिस्कको हिसाबले। त्यसो भए हुनाले हाम्रो राज्य स्तरबाट गर्नुपर्ने कुराहरू पनि छन्, जनस्तरबाट गर्नुपर्ने कुराहरू पनि छन् र हामीले हाम्रा उत्पादकलाई हाम्रा उत्पादनलाई माया गर्ने गर्न थाल्यौँ भने केही दिनबाट चाहिँ भारतीय उत्पादन चाहिँ अथवा बाह्य देशको उत्पादन चाहिँ घटेर जाने म देख्छु।
हुन्छ, समय र विचार सहित कार्यक्रममा सहभागी हुनुभयो त्यसको लागि रेडियो नेपालको तर्फबाट धेरै धेरै धन्यवाद छ।
धन्यवाद।
हस् नमस्कार। उहाँ हुनुहुन्थ्यो कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता सहसचिव डाक्टर हरिबहादुर केसी। उहाँसँग हामीले नेपालको कृषि क्षेत्रमा विशेष गरी सधैँभरि सृजना हुँदै आएको रासायनिक मलको अभावको प्रसंग र समग्र कृषि क्षेत्रमाथिका सुधारका प्रयासहरू र वर्तमान स्थितिमाथिका विविध प्रसंगहरू जोडेर सम्वाद गर्यौं। यसै सम्वादको साथसाथै आजको लागि अन्तर सम्वादको समय सकिएको छ। मेरा प्राविधिक सहकर्मी शंकर भण्डारीलाई धन्यवाद दिन्छु र म विमल गिवाली बिदा हुन्छु। नमस्कार।